नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौ प्रविधिमा शंकर भण्डारीसँगै म निर्मला ठकुराठी। आज मिति 2078 साल साउन महिनाको 24 गते आइतबार, तदनुसार 2021 अगस्त 8 तारीक, नेपाल सम्वत 1141। कार्यक्रम अखबारमा पहिलो समाचार लिँदैछौ। वर्ष दिनमै थपियो देशमाथि 3 खर्ब ऋण शीर्षकको समाचार नयाँ पत्रिकाबाट। वार्षिक बजेट भन्दा ऋण बढ़ी, सार्वजनिक ऋण 17 खर्ब, बजेट 16 खर्ब 47 अर्ब, उपशीर्षक दिँदै नयाँ पत्रिका अगाडि लेख्छ। गत आर्थिक वर्षमा मात्रै सरकारको ऋण 3 खर्ब रूपियाँ भन्दा धेरै थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष 2077-78 अन्त्यसम्ममा नेपालको कुल ऋण 17 खर्ब 29 अर्ब रूपियाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको भन्दा 3 खर्ब 8 अर्ब बढ़ी हो। आर्थिक वर्ष 2076-77 सार्वजनिक ऋण 14 खर्ब 19 अर्ब रूपियाँ रहेको थियो। सरकारले 1 खर्ब 87 अर्ब आन्तरिक र 1 खर्ब 21 अर्ब बाह्य गरी सार्वजनिक ऋण थपेको हो। कार्यालयका अनुसार गत असार मसान्तसम्म सरकारका नाममा आन्तरिक ऋण 8 खर्ब 1 अर्ब र बाह्य ऋण 9 खर्ब 27 अर्ब पुगेको छ। एक वर्षमै प्रति व्यक्ति ऋण भार 10,174 रूपियाँ पुगेको छ। एक वर्षमा बढ़ेको कुल ऋण 3 खर्ब 8 अर्बलाई हालको जनसंख्या 3,04,00,000 भाग लगाउँदा 10,000 ऋण बढ़ेको हो। हरेक नेपालीको टाउकोमा 56,842 ऋण, एक वर्षमा मात्र 10,174 ऋण थपियो, उपशीर्षक दिँदै नयाँ पत्रिका अगाडि लेख्छ। एक वर्षमै प्रति व्यक्ति ऋण भार 10,174 बढ़ेको छ। एक वर्षमा बढ़ेको कुल ऋण 3 खर्ब 8 अर्बलाई हालको जनसंख्या 3,04,00,000 भाग लगाउँदा 10,000 ऋण बढ़ेको देखिन्छ। अर्थतन्त्र कमजोर भएका बखत ऋण पनि बढ़नु राम्रो होइन, प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेल भन्नुहुन्छ। पछिल्ला 15-20 वर्षमा नेपालको सार्वजनिक ऋण जीडीपीको 20% हाराहारीमा थियो, तर यो 2-3 वर्ष यता ऋण ह्वात्तै बढ़ेर जीडीपीको 40% हाराहारीसम्म पुगेको छ। कुनै पनि देशले कति सार्वजनिक ऋण लिने भन्ने विषयमा उसको बृहत्तर अर्थतन्त्रका परिसूचकहरू र उपयोग गर्ने क्षमतामा भर पर्छ। अहिले नेपालको बृहत अर्थतन्त्रका परिसूचक सकारात्मक देखिँदैन, शोधनान्तर अवस्था ऋणात्मक छ, व्यापार घाटा भयावहको अवस्थामा छ, प्रत्यक्ष वैदेशिक लगानी घटेको अवस्थामा छ, नेपाली मुद्राको अवमूल्यन भएको छ, खर्च गर्ने क्षमता बढ़न सकेको छैन, मूल्य वृद्धि नियन्त्रण गर्न सकिएको छैन। यस्तो अवस्थामा सार्वजनिक ऋण बढ़ाउँदै जानु ठिक होइन। विश्व बजारमा हामीले अमेरिकी डलरमा कर्जा र ब्याज चुक्ता गर्ने हो, तर डलरको भाव बढ़िरहँदा त्यसको चाप परेको छ। हामी अलार्मिङ अवस्थामा पुगेका छौं। बृहत्तर अर्थतन्त्रको मूल परिसूचकमा सुधार ल्याएर स्थायित्व कायम गर्न सकेमा अझै धेरै ऋण लिएर विकास कार्यमा खर्च गर्न सकिन्छ। श्रीलंकाले धेरै ऋण लिएर अहिले समस्यामा छ। हामीसँग ऋण लिने स्पेस अझै छ, तर ऋण लिएर रिटर्न नआउने क्षेत्रमा खर्चिने हो भने हामी श्रीलंकाको बाटोमा जानेछौ, ऋण फिर्ता गर्न नसक्ने अवस्थामा पुग्नेछौ। वर्ष दिनमै थपियो देशमाथि 3 खर्ब ऋण शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। सार्वजनिक संस्थान सरकारलाई बोझ, 600 अर्ब लगानीको औचित्यमाथि प्रश्न, यो शीर्षक हो नागरिकको। नागरिक अगाडि लेख्छ, अत्यावश्यक सेवा बाहेक जुन कुनै क्षेत्रमा लगानी गरे पनि त्यसको प्रतिफल आउनुपर्छ, तर सरकारले करिब 6 खर्ब रूपियाँ लगानी गरेका सार्वजनिक संस्थानहरूले न गुणस्तरीय सेवा दिन सकेका छन् न त लाभांश नै। लगानीका आधारमा सेवा तथा प्रतिफल दिन नसकेपछि सार्वजनिक संस्थानको औचित्यमाथि प्रश्न उठेको छ। करिब 600 अर्ब रूपियाँ लगानी भएका सार्वजनिक संस्थानहरूले आर्थिक वर्ष 2076-77 14 अर्ब 10 करोड़ रूपियाँ मात्र लाभांश दिएका थिए। यो औसतमा 4.88% मात्र हो। सरकारी लगानीका आधारमा प्रतिफल चिन्ताजनक छ। सरकारले स्थापना गरेका 44 संस्थान मध्ये 4-5 वटाले मात्र सरकारलाई प्रतिफल दिएका छन्। अधिकांश संस्थान सरकारका लागि बोझ बनेका छन्। सरकारले लगानी गरेका सार्वजनिक संस्थानको लगानीमा औचित्य पुष्टि हुन नसकेको पूर्व अर्थ सचिव रामेश्वर खनाल बताउनुहुन्छ। सरकारले व्यवसायमा लगानी गर्ने कि नगर्ने भन्ने सैद्धान्तिक बहस संसारभर रहे पनि नेपालमा सरकारी लगानीका संस्थानले राम्रो काम गर्न नसकेको खनालले बताउनुभयो। खानेपानी संस्थानले गुणस्तरयुक्त पानी दिन सकेको भए किन मिनरल वाटरका उद्योग आउँथे? खनालले सार्वजनिक संस्थानले दिने सेवामाथि प्रश्न उठाउँदै भन्नुभयो, सार्वजनिक संस्थानमा करदाताको पैसा दुरूपयोग गर्ने काम भएको छ। सरकारी संस्थान असक्षम भएकाले नै निजी क्षेत्र आएको उहाँको भनाइ छ। सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीमा प्रश्न उठेको छ। खनालले भन्नुभयो, स्वामित्व लिनुपर्ने ठाउँमा पनि राजनीतिक हस्तक्षेपका कारण व्यवस्थापन राम्रो हुन सकेको छैन। लगानीका आधारमा प्रतिफल तथा सेवा दिन नसकेपछि अत्यावश्यक सेवा दिने बाहेकका सार्वजनिक संस्थानको भूमिकामाथि प्रश्न उठेको छ। कोविड महामारीका बीचमा पनि वाणिज्य ब्याङ्कहरूले आर्थिक वर्ष 2076-77 औसतमा 11.32% लाभांश वितरण गरे पनि सार्वजनिक संस्थानको भने निकै न्यून रहेको छ। ब्याङ्कको भन्दा सार्वजनिक संस्थानको लाभांश 6.44% कम छ। ब्याङ्कमा निक्षेप राखे पनि करिब 10% हाराहारीमा ब्याज पाइन्छ। पेट्रोलियम पदार्थ, विद्युत लगायत अत्यावश्यक वस्तुको आपूर्ति गर्न संस्थान घाटामा जाँदा राज्यले व्ययभार लिएर सञ्चालन गर्नुपर्ने भए पनि कतिपय संस्थानहरू औचित्य नै नभइकन पनि सरकारको लगानीमा सञ्चालित रहेका छन्। सार्वजनिक संस्थान सरकारलाई बोझ, 600 अर्ब लगानीको औचित्यमाथि प्रश्न शीर्षकमा नागरिकले मुख्य समाचार बनाएको छ। हिजो शनिबार एसईईको नतिजा प्रकाशन भएको छ। यसै प्रसंगलाई एसईईमा मनपरी नम्बर शीर्षकमा कान्तिपुरले समाचार बनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले 2077 सालको माध्यमिक शिक्षा परीक्षा कक्षा 10 एसईईको परीक्षाफल प्रकाशन गरेको छ। विद्यालयहरूले यसपालि पनि विद्यार्थीलाई आफू खुशी अस्वाभाविक नम्बर दिएको पाइएको छ। यसपटक एसईईमा 484,278 जना सहभागी भएकामा 4 जीपीए ल्याउनेको संख्या 8,444 रहेको छ। गत वर्ष 472,078 विद्यार्थी सहभागी भएकामा विद्यालयहरूले 9,319 जनाले 4 जीपीए ल्याएका थिए, जबकि बोर्डले परीक्षा सञ्चालन गर्दा 2075 106 र 2074 जनाले मात्रै 4 जीपीए पाएका थिए। विद्यालयले आफू खुशी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न बोर्डले यसपटक कार्यविधिमा कडाई गरे पनि नतिजामा सुधार हुन सकेन। बोर्डले कुनै विषयमा 80% भन्दा बढ़ी प्राप्ताङ्क दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्था सहित एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि 2078 जारी गरेको थियो, तर विद्यालयहरूले कार्यविधि विपरीत पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको छ। कार्यविधिमा विद्यालयले पठाएको अंक अस्वाभाविक लागे। जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले विद्यालयमै फिर्ता पठाएर सुधार गर्न सक्ने व्यवस्था रहेको थियो। परीक्षा प्रणालीमै सुधार गर्नुपर्छ भन्दै उपशीर्षक दिएर कान्तिपुर अगाडि लेख्छ। एसईईको मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि विद्यालयदेखि माथिसम्म कार्यान्वयन नगर्दा समस्या आएको हो। यो भनाई हो बालचन्द्र लुइटेल शिक्षाविदको। तलदेखि माथिसम्मको कमजोरी पहिचान गरी कार्यविधिलाई परिष्कृत गर्दै लगेर परीक्षा प्रणालीमै सुधार गर्नुपर्छ। तत्काललाई मात्र दोष लगाउने हाम्रो प्रवृत्ति छ। शिक्षा मन्त्रालय र परीक्षा बोर्ड पनि दोषमुक्त छैनन्, बालचन्द्र लुइटेल शिक्षाविद भन्नुहुन्छ। एसईईमा मनपरी नम्बर शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। यसै प्रसंगलाई शैक्षिक क्षेत्र जामाडोल शीर्षक दिँदै अन्नपूर्ण अगाडि लेख्छ, कोरोना महामारीका कारण विद्यालय डेढ़ वर्षदेखि बन्द छन्, विद्यालय कहिले खुल्ने हुन् अझै टुंगो छैन। 35,500 विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन पाठन ठप्प प्राय छ, कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। विद्यालय र विश्वविद्यालय बन्द हुँदा 86 लाख भन्दा बढ़ी विद्यार्थीको भविष्य अन्यलग्रस्त छ। विद्यालय स्तरमा 81 लाख र विश्वविद्यालयमा 5 लाख भन्दा बढ़ी अध्ययनरत रहेका छन्। कोरोना महामारीका कारण शिक्षा क्षेत्र सबैभन्दा बढ़ी प्रभावित भएको विज्ञहरू बताउँछन्। 2076 चैत्र 11 गते लकडाउन शुरू हुनुभन्दा केही अघिदेखि नै शैक्षिक क्षेत्र बन्द गरिएका थिए। पहिलो लहरको संक्रमण कम भएपछि खुल्न थालेका विद्यालय कलेज दोस्रो लहरसँगै पुनः बन्द भएका हुन्। पहिलो र दोस्रो लहरको बीचमा करिब 3 महिना शैक्षिक क्षेत्र खुलेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। तेस्रो लहरले ढोका ढकढक्याउँदैछ, यसले अब शैक्षिक संस्था कहिले खुल्ने भन्ने अन्यल कायमै छ। कोरोना संक्रमण नभेटिएका पहाड़ी जिल्लाका केही स्थानमा फातफुट मात्रै विद्यालय सञ्चालनमा रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधव प्रसाद दाहाल बताउनुहुन्छ। रोकियो 12 को परीक्षा उपशीर्षक दिँदै अन्नपूर्ण अगाडि लेख्छ, राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षा स्थगन गरेको छ। बोर्डको हिजो बसेको बैठकले कोरोना संक्रमण दर बढ़ेको भन्दै पूर्व निर्धारित परीक्षा स्थगनको निर्णय गरेको हो। उक्त परीक्षा साउन 31 देखि हुने तय भएको थियो। अब परीक्षा हुनुभन्दा 15 दिन अघि सूचना दिइने बोर्डले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कक्षा 12 सहित सबै परीक्षा तत्काल रोक्न कोविड 19 संकट व्यवस्थापन केन्द्र सीसीएमसी र शिक्षा मन्त्रालयलाई सिफारिश गरेको थियो। कक्षा 12 को परीक्षाका लागि 3,72,348 विद्यार्थीले फारम भरेका थिए। यसै गरी एसईईमा 93.64% ग्रेडिङ उपशीर्षकमा अन्नपूर्ण अगाडि लेख्छ, राष्ट्रिय परीक्षा बोर्डले हिजो एसईई को नतिजा सार्वजनिक गरेको छ। रजिस्ट्रेशन फारम भरेका मध्ये 93.64% विद्यार्थीको ग्रेडिङ गरी परीक्षाफल प्रकाशन गरिएको हो। 4,84,278 जनाको परीक्षाफल प्रमाणीकरण गरिएको बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का उपनियन्त्रक चेतनाथ शर्माले बताउनुभयो। रजिस्ट्रेशन फारम भरेको संख्या 5,17,122 रहेको थियो। यता एसईई नतिजा सार्वजनिक शीर्षकमै गोर्खापत्रले पनि अग्रपृष्ठमा समाचार बनाएको छ। नरम बन्दै नेपाल अझै भेटिएन मिलन बिन्दु शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आफूले उठाएका प्रतिनिधि सभा पुनर्स्थापना लगायत महत्वपूर्ण राष्ट्रिय एजेण्डा स्थापित गर्न सफलता हासिल गरे पनि पार्टीको आन्तरिक विवादलाई भने जित्न सक्नु भएको छैन। प्रतिनिधि सभा पुनर्स्थापना भए पनि फागुन 28 पछि निरन्तर पार्टीभित्र आन्तरिक संघर्षमा रहनुभएका उहाँ विवाद निरूपण भने सशक्त रूपमा उत्रिन सक्नु भएको छैन। पार्टीको आन्तरिक विवाद निरूपण गर्न आफू निकट नेताहरूसँग निरन्तर छलफल चलाइरहनु भएका नेता नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षसँग परोक्ष रूपमा संवाद प्रक्रिया पनि अघि बढ़ाउनु भएको छ, तर अझै मिलन बिन्दु भेटिएको छैन। पार्टी विवाद मत्थर नभएसम्म संघर्ष गर्नुको विकल्प पनि उहाँसँग छैन। नेपाल पक्षीय अधिकांश स्थायी तथा केन्द्रीय कमिटी सदस्यले उहाँलाई पार्टीभित्रै संघर्ष गर्न सुझाव दिएका छन्। सुझावप्रति नेपाल लचिलो देखिनु भएको छ। नरम बन्दै नेपाल अझै भेटिएन मिलन बिन्दु शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार बनाएको छ। पूर्व अधिराज कुमारी प्रेरणालाई फेरि छूट, करिब 125 अर्ब मूल्य बराबरको सम्पत्ति थप 1 वर्ष निशुल्क प्रयोग गर्न दिने निर्णय शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर छापेको छ। करिब 1 वर्ष 1,20,00,000,000 मूल्य बराबरको सम्पत्ति पूर्व अधिराज कुमारी प्रेरणा राज्य लक्ष्मी शाहलाई थप एक वर्ष निशुल्क रूपमा प्रयोग गर्न दिने निर्णय भएको छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेपाल ट्रस्टको कार्यालयले एक वर्षका लागि उहाँलाई घर जग्गा प्रयोग गर्न निशुल्क दिने निर्णय गरेको हो। यस्तो निर्णय भएको एक साता नबित्दै ओली प्रधानमन्त्री पदबाट पदमुक्त हुनुभएको थियो। गत 24 असारमा बसेको नेपाल ट्रस्टको बोर्ड बैठकले उहाँलाई एक वर्ष समय थप गर्ने निर्णय गरेको हो। 7 असारदेखि लागू हुने गरी सो घर जग्गा प्रयोग गर्न दिने निर्णय भएको छ। नेपाल ट्रस्टको कार्यालयका प्रवक्ता सहसचिव तुलसीनाथ गौतमले भन्नुभयो, यसपटक अन्तिम पटकका लागि भनेर म्याद थप भएको छ। सबै कानूनी लड़ाई सकिएपछि राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर उहाँले सम्पत्ति छाड्न मान्नु भएको छैन। हालसम्म प्रेरणाका लागि 3 पटक गरेर 3 वर्षका लागि म्याद थप भइसकेको छ। गत 7 पुसमा पनि अन्तिम पटकका लागि भनेर 6 महिनाका लागि म्याद थप भएको थियो, जस अनुसार 6 सालभित्र उहाँले घर जग्गा खाली गर्नुपर्ने थियो। ताहाचल स्थित 15 रोपनी 1 आना जग्गा र त्यसमा बनेको घर नेपाल ट्रस्टको हुने फैसला 4 वर्ष अघि नै सर्वोच्च अदालतले गरिसकेको छ, तर अहिलेसम्म सो सम्पत्ति ट्रस्टले आफ्नो मातहतमा ल्याउन सकेको छैन। पूर्व अधिराज कुमारी प्रेरणालाई फेरि छूट, करिब 1,25,000,000,000 मूल्य बराबरको सम्पत्ति थप एक वर्ष निशुल्क प्रयोग गर्न दिने निर्णय, यो शीर्षक हो नयाँ पत्रिकाको। नयाँ पत्रिकाले यसलाई मुख्य समाचार बनाएको छ। कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन? सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग। सबैको सहयोगले मात्र कोरोना रोकथाम शीर्षक दिँदै प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले समाचार बनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजोदेखि शुरू गरेको नेपाल मास्क अभियान सन्दर्भमा उहाँले दिनुभएको भिडियो सन्देशमा सरकारले एक्लो प्रयासले मात्र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको हो। सबैको सहयोगले मात्र कोरोना रोकथाम शीर्षकमा प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले समाचार बनाएको छ। संघीय निजामती विधेयक, केन्द्रसँग प्रदेश र स्थानीय तहको सम्बन्ध टुटाउने प्रावधान, यो शीर्षक हो राजधानीको। राजधानी अगाडि लेख्छ, मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानूनका रूपमा रहेको संघीय निजामती सेवा विधेयकलाई केन्द्रसँग प्रदेश र स्थानीय तहको सम्बन्ध टुटाउने गरी अगाडि बढ़ाउने तयारी गरिएको छ। यसअघि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पनि केही सांसदको असहमति र विरोधका बावजूद सो विधेयक स्वीकृत गरेको थियो। यद्यपि विधेयक प्रतिनिधि सभामा टेबल हुन भने बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। संघीय निजामती विधेयक, केन्द्रसँग प्रदेश र स्थानीय तहको सम्बन्ध टुटाउने प्रावधान शीर्षकमा राजधानीले मुख्य समाचार बनाएको छ। राजधानीमै अर्को समाचार रहेको छ, डीएसपी सहित 3 दर्जन प्रहरी अनुसन्धानमा तानिए शीर्षकको समाचार। संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा जानका लागि लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र लीक प्रकरणमा प्रहरी प्रधान कार्यालयले 3 दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ। युएन मिशनको प्रिस्याट परीक्षाको प्रश्न पत्र लिक भएको आशंकापछि प्रधान कार्यालयले जारी राखेको अनुसन्धान अन्तिम चरणमा रहेको छ। डीएसपी सहित 3 दर्जन प्रहरी अनुसन्धानमा तानिए, 30 जनासँग सोधपूछ। यो शीर्षक हो राजधानीको। बैंकको नेतृत्वमा पुस्तान्तरण, परम्परागतबाट प्रविधि मैत्री बन्दै बैंकिङ क्षेत्र शीर्षकमा कारोबारले मुख्य खबर छापेको छ। सबैभन्दा कान्छो क्षेत्रको रूपमा नेपालको अर्थतन्त्रमा उदाएको बैंकिङमा विस्तारै पुस्तान्तरण हुँदैछ। बैंकिङ क्षेत्रका पहिलो पुस्ताका बैंकरहरू विस्तारै दोस्रो पुस्तालाई आफ्नो लिगेसी हस्तान्तरण गर्दै गइरहेका छन्। बैंकको नेतृत्वमा पुस्तान्तरण, परम्परागतबाट प्रविधि मैत्री बन्दै बैंकिङ क्षेत्र कारोबारले यस प्रसंगलाई मुख्य समाचार बनाएको छ। अब कार्यक्रम अखबारमा सम्पादकीयको पालो, चलचित्र चल्ने बाटो शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। हामी मध्ये धेरैले पछिल्लो पटक हलमा चलचित्र कहिले हेरेका थियौं बिर्सिसक्यौं पनि होला। कोरोना महामारीले सबभन्दा पहिले हललाई नै बन्द गर्यो, सबभन्दा पछि खुल्ने पनि सायद यही हुनेछ। नेपालमा 20 को दशकबाट चलचित्र बन्न थाल्यो, 40 को दशक शुरू हुँदा नहुँदा यसले रफ्तार समात्यो। चलचित्र उत्पादन र प्रदर्शन प्रक्रियाले उद्योगको रूप लिएको पनि त्यही ताका हो। 2052 सालपछि 1 दशक चलेको सशस्त्र युद्धले यस उद्योगलाई खुम्च्यायो पनि शान्ति स्थापना भइसकेपछि भने यसमा लगानी गर्नेहरूको संख्या बढ़्यो, चलचित्रको उत्पादन पनि। चलचित्र चल्ने बाटो शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। बजारभरि अखाद्य वस्तु शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ। सरकारले गत वर्ष बजार अनुगमन गरी सार्वजनिक गरेको नतिजाले सबैलाई एक पटक झस्काएको छ। मुलुकभरका बजारमा बिक्री वितरण हुने उपभोग्य खाद्य वस्तु मध्ये 8% खान अयोग्य भेटिएका छन्। बजारभरि अखाद्य वस्तु शीर्षक दिँदै नागरिकले सम्पादकीय छापेको छ। यता पुननिर्माण पुनर्वास जरूरी शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। 7 वर्ष अघि अर्थात 2071 साउन 17 गते सिन्धुपाल्चोकमा पहिरोले सिंगो बस्ती पुर्यो। बलेफी गाउँपालिका, भारविसे नगरपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकाको सिमानामा गएको त्यो पहिरोमा परि 145 जनाको ज्यान गयो भने 153 घर परिवार प्रभावित भए। अहिले पहिरोमा झारपात उम्रिएर छोपिन थालिसकेको छ, तर विस्थापित परिवारको स्थायी बसोबासको प्रबन्ध हुन सकेको छैन। पुनर्निर्माण पुनर्वास जरूरी शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। कार्यकारी निकाय खाली नराख शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको लामो समयसम्म मन्त्रीमण्डलले पूर्णता पाउन सकिरहेको छैन, यसले राज्यको कार्यकारी निकायमा ठूलो समस्या खड़ा गर्न थालेको छ। कार्यकारी निकाय खाली नराख शीर्षक दिँदै राजधानीले सम्पादकीय छापेको छ। खोइ त मास्क भन्दै अन्नपूर्णले सम्पादकीय छापेको छ। यसै गरी मौद्रिक नीतिमाथि अनावश्यक दबाव शीर्षकमा कारोबारले सम्पादकीय छापेको छ भने लुम्बिनीमा नैतिकताको अवसान शीर्षकमा नयाँ पत्रिकाले सम्पादकीय छापेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।